यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मौसममा आएको परिवर्तनले तराई, उच्च पहाड़ी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित। बाक्लो हुस्सु र शीतलहरका कारण पूर्व पश्चिम राजमार्ग अवरूद्ध। समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न र पूँजीगत खर्चमा वृद्धि गर्न उच्च स्तरीय आर्थिक क्षेत्र सुधार आयोगको सरकारलाई सुझाव। इजाजत पत्र नवीकरण गरेर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। चीनमा देखिएको मानव मेटाप्न्युमो भाइरस सामान्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अमेरिकाको लस एंजलस स्थित जंगलमा लागेको डढेलोमा परि 5 जनाको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14*# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मौसममा आएको परिवर्तनले देशभरको जनजीवन प्रभावित भएको छ। तराई, उच्च हिमाली तथा पहाड़ी क्षेत्रमा जनजीवन बढ़ी प्रभावित भएको हो। संखुवा सभा लगायत पूर्वी जिल्लाका उच्च हिमाली र पहाड़ी क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा चलेको शीतलहर विस्तारै हट्दै जाने भए पनि आज र भोलि भने चिसो कायम रहने मौसमविद शान्ति कडेलले बताउनुभयो।
विशेष गरी अब यति बेलाको मौसमको अवस्था कुरा गर्नुपर्दाखेरि देशको पूर्वी भूभाग विशेष गरी कोशी प्रदेशको तराईदेखि लगभग सुदूरपश्चिम प्रदेशको तराईका भूभागहरूसम्म नै बाक्लो र हुस्सु कुहिरो लाग्ने र शीत जस्तो चाहिँ केही अलिकति झर्ने अवस्था भएको छ, जसले गर्दाखेरि पारदर्शितामा पनि कमी आउने। बाटो चाहिँ केही मात्रामा अलिक तलसम्म त भिज्दैन, तर केही मात्रामा बाटो पनि भिज्दा जुन चाहिँ अब पिच नभएको बाटो छ त्यसमा चाहिँ बाटोहरू हिलो हुने त्यस्तो अवस्था देखिएको छ। पहाड़ी भूभागहरूमा चाहिँ यति बेला विशेष गरी कोशी प्रदेशको पहाड़ी भूभागहरूमा आंशिक बदलीको अवस्था देखिन्छ। अब पहाड़ी भूभागहरूमा चाहिँ बाँकी भूभागहरू सामान्यतया सफा छन्।
हजुर, अब आज दिउँसो साँझसम्मको अवस्था भोलिसम्मको अवस्था कस्तो हुन्छ र त्यसका लागि कस्तो खालको सतर्कताहरू अप्नाउन यहाँहरूको आग्रह छ?
हजुर, आजको लागि चाहिँ कोशी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदलीको अवस्था भएर एक दुई स्थानमा चाहिँ उच्च पहाड़ी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ भने बाँकी भूभागहरू आज दिउँसोको लागि सामान्यतया सफा नै रहनेछ। अब आज राति पनि त्यस्तो ठूलो मौसमी प्रणाली छैन, जसले गर्दाखेरि त्यति धेरै मौसम बिग्रिने अवस्था छैन, तर जुन यो तराईमा बाक्लो सुकुहिरो लागेको अवस्था छ त्यो चाहिँ सुधार हुनको लागि समय लाग्ने र कुनै स्थानहरूमा चाहिँ राम्रोसँग घाम नदेखिने हुनाले चिसो चाहिँ अत्याधिक रूपमा चाहिँ वृद्धि हिजोदेखि भइ पनि रहेको अवस्था छ। चिसो आज पनि चिसो नै हुने सम्भावना देखिन्छ, त्यसले गर्दाखेरि चिसोबाट आफू र आफ्नो परिवार बचाउनको लागि आवश्यक उपायहरू अप्नाउनु पर्ने हुन्छ, सावधानीहरू अप्नाउनु पर्ने हुन्छ। त्यो लगायत विशेष गरी आजभन्दा भोलि चाहिँ तराईको जुन एकदमै बाक्लो हुस्सु कुहिरो लागेको अवस्था छ, आजभन्दा भोलि सुधार हुने अवस्था छ भने भोलिभन्दा पर्सि चाहिँ सुधार भएर जाने अवस्था देखिन्छ। विशेष गरी शनिबार रातिबाट चाहिँ फेरि पश्चिमी भूभागमा अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने, जसले गर्दाखेरि देशव्यापी रूपमा बादल लाग्ने त भइ नै हाल्छ, वर्षा र हिमपातको पनि सम्भावना चाहिँ देखिएको छ।
बाक्लो हुस्सु र शीतलहरले सड़क छिप्लो भएर अवरूद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सड़कको दाउन्नेमा हिजो दिउँसोदेखि एकतर्फी यातायात सञ्चालनमा आएको भए पनि आज बिहानदेखि पुनः अवरूद्ध भएको छ। यस विषयमा विस्तृत जानकारीका लागि हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ। श्रेष्ठज्यू,
हजुर,
पछिल्लो अवस्था दाउन्नेमा के छ बताइदिनुहोस् न।
पछिल्लो अवस्था दाउन्नेमा अहिले 6:30 बजेबाट फेरि वान वे सडक चाहिँ खुलेको छ। हजुर
हजुर,
रातिको समयमा एकदम बाक्लो हुस्सुका कारण पानी नै झरेर पुरै सडक चाहिँ हिलो भएको अवस्था र एकदमै चिप्लिने सडक भएको भएर बिस्तारै गाडीहरूको आवागमन गर्नुपर्ने र सँगसँगै गाडीहरूमा चाहिँ एउटा जुन ट्राफिक डिसिप्लिनमा चल्नुपर्ने डिसिप्लिनमा नचल्दाखेरि ओभरटेक गर्ने कारणले गर्दाखेरि चाहिँ बिहान 4:30 बजेतिर केही गाडीहरू चाहिँ ठोकिएर चारवटा गाडीहरू एक आपसमा सामान्य रूपले चाहिँ ओभरटेक गर्ने सिलसिलामा ठोकिएर केही समयबाट अवरुद्ध भएको थियो, टु वे नै बन्द भएको थियो हजुर। अहिले चाहिँ वान वे सुचारू छ हजुर।
एकतर्फी सञ्चालनमा आएको हो,
एकतर्फी सञ्चालनमा आइसकेका छ 6:30 बजेपछि
हजुर हजुर। अब यो दुईतर्फी नै सञ्चालनमा ल्याउनका लागि के छ त्यहाँको अवस्था, केही कठिनाईहरू हो?
मेन कठिनाई भने मुख्य कठिनाई भने कि अहिले यो हुस्सु, बाक्लो हुस्सु नै मुख्य समस्या हो हजुर।
हजुर,
बाक्लो यो हुस्सुका कारण चाहिँ पुरै पानी नै चुहिने गरेको हुस्सु परेको छ, बाक्लो कुहिरो छ, जसले गर्दाखेरि जुन सडक हाम्रो निर्माणाधीन सडकहरू हो र धेरै बाक्लो मात्रामा चाहिँ धुलोहरू रहेको र त्यो हुस्सुको चिसोले गर्दा बाटो हिलो हिलाम्य अवस्थामा रहेको कारणले गर्दाखेरि रोडहरू अत्यन्तै धेरै चिप्लो अवस्थामा भएको, मालवाहक सवारी साधनहरू धेरै जसो चाहिँ पूर्व पश्चिम राजमार्गको मेन रुटमै पर्ने भएको हुँदाखेरि मालवाहक सवारी साधनहरूलाई चिप्लो सडकमा ओह्रालोमा झर्नलाई अझै बढी समस्या भएको कारणले गर्दाखेरि चाहिँ यो स्थिति सिर्जना भएको हो। अब हुस्सु कम्प्लिटली नहटेसम्म चाहिँ यो समस्या चाहिँ रहिरहन्छ भन्ने हाम्रो अनुमान छ हजुर।
हजुर,
तर हाम्रो सडक हजुर खोल्नको लागि चाहिँ त्यो मिस्कटहरू राखेर बनाउने काम पनि जारी छ
हजुर। जानकारीका लागि यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो नवलपरासी पश्चिमका प्रमुख जिल्लाधिकारी स्किम श्रेष्ठ। उहाँले दिनुभएको जानकारी अनुसार बोटवल नारायणगढ़ सड़कको दाउन्नेमा जुन बाटो अवरूद्ध अवस्थामा रहेको थियो त्यो पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाक्लो हुस्सु र शीतलहर भइरहेकाले आवागमनमा कठिनाई नै रहेको उहाँले जानकारी दिनुभयो। यसपटक औसत भन्दा कम पानी पर्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राज जोशीले यस वर्षको हिउँदमा औसत भन्दा कम पानी पर्ने आकलन गरिएको बताउनु भएको हो। विभागले यही मंगिर 15 आगामी 16 फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो, तर पछिल्ला केही वर्ष यता यो चक्र खलबलिएको छ। खास गरी यसरी पर्ने आकाशे पानीले तोरी, गहुँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ। हिउँदमा लामो समयसम्म आकाशे पानी नपर्दा तराई तथा पहाड़मा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको छ। पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने काम सहितका सुझाव समेटेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा अर्थतन्त्रलाई चलायमान गराउन तत्काल गर्नुपर्ने विषय, सरकारी दायित्व र बक्यौता भुक्तानी, समस्यामा परेका वित्तीय क्षेत्रका वास्तविक ऋणीलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन गर्न, कानून निर्माण गर्न सुझाव दिइएको छ। यसै गरी समस्याग्रस्त सहकारीका विषयको सम्बोधन, पुँजीगत खर्च वृद्धि, विपदबाट भत्केका भौतिक पूर्वाधारको पुननिर्माण, विकास आयोजनाका लागि सरकारले जग्गा प्राप्ति को कार्यवाही चलाएको वा प्रक्रिया टुङ्गो लागेका जग्गाको शीघ्र मुआब्जा वितरण गर्न सुझाव दिएको छ। सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेको अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावको आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न सुझाइएको छ। मन्त्री परिषदको गत असौज 21 गतेको बैठकले पूर्व अर्थ सचिव खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर राम प्रसाद गेवाली, अर्थविद डाक्टर विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनाल सहित निजी क्षेत्रका 3 सदस्य रहेको आयोग गठन गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको मानव मेटाप्न्युमो भाइरस एचएमपीभी साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ। जाडो महिनामा श्वास प्रश्वासजन्य संक्रमणको दर बढ़नु स्वाभाविक भएकाले मानव मेटाप न्यूमो भाइरस नयाँ भाइरस नभई नेपालमा पहिला पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसको परीक्षण निगरानी र प्रतिकारका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको मन्त्रालयले बताएको छ। मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको संक्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारी समेत गराएको छ। तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढ़ाइएको मन्त्रालयले जनाएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले गौरवका आयोजनाहरू मूलपानी क्रिकेट रंगशाला र गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले खेल मैदान निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्ने कार्य छिटो टुंग्याउन तथा वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै बैठकले खेलकुद क्षेत्रको राष्ट्रिय गौरवका आयोजनाहरूको लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका काम गरेर आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरी प्रभावकारी रूपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पनि निर्देशन दिएको छ। बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नभएका कारण समस्या भइरहेको भन्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले खेलकुद क्षेत्रमा आकर्षण बढ़िरहेको समयमा सरकारले पूर्वाधार निर्माण गर्न नसकिरहेको, खेलकुद क्षेत्रको विकास गर्ने गरी ऐन संशोधनका लागि मस्यौदा तयार गर्न ढिलाइ गर्न नहुने, संघ सरकारको लगानीका आयोजनाहरू समयमा पूरा हुन नसकेको लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले माध्यमिक तह कक्षा 9-10 इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई 15 दिनभित्र स्वीकृतिका लागि सिफारिश गर्न निर्देशन दिएको छ। परिषदका अध्यक्ष तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा हिजो बसेको बैठकले कक्षा 9 र 10 उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवन सँग जोड़ी स्थानीय विषयसँग तदाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने लगायत सुझाव समेट्नु पर्ने निष्कर्ष निकालेको छ। बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन नसकेको अवस्थामा सरकार शिक्षा क्षेत्रको सुधारमा लागिरहेको बताउनु भएको छ। लमजुङमा हिजो भएको कार्यक्रममा मन्त्री गुरूङले सरकारले शिक्षालाई सिप र रोजगारीको आधारका रूपमा अगाडि बढ़ाउन पहल गरिरहेको बताउनुभयो। कार्यक्रममा मन्त्री गुरूङले सहकारी ऐनलाई व्यवस्थित बनाउन जारी अध्यादेशले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्ने बताउनुभयो। त्यस्तै वहाँले सरकारले अझै पुँजीगत खर्च अपेक्षित रूपमा बढ़ाउन नसकेकाले अब पुँजीगत खर्च बढ़ाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्ने गरी सरकार अगाडि बढ़ेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग हिजो मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतना सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो। भेटमा मन्त्री पौडेलले यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन गर्नुभएको प्रस्तावमा मन्त्री भट्टराईले प्रस्ताव सराहनीय रहेकाले थप गृह कार्य आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंग्याउन दबाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाव सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई चाँडो टुंगोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। विद्युत नियमन आयोगबाट हुने कार्य सम्पादनलाई प्रविधि मैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टमको हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री खड्काले उत्पादित विद्युत बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण गराउने स्वास्थ्य संस्थालाई कार्यवाही गरिने जनाएको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै निजी सरकारी गैर सरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गर्दै नवीकरण नगर्ने स्वास्थ्य संस्थालाई कार्यवाही गरिने जनाएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बास मार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि आग्रह गर्नुभएको छ। मन्त्रालयमा हिजो गर्नुभएको भेटमा राजदूत बाससँग परराष्ट्र मन्त्री डाक्टर राणाले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले भेट गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच बिमस्टेक देशहरूबीचको भिसा सहजीकरण धार्मिक सांस्कृतिक र पर्यटकीय सर्किटमा पर्यटन पूर्वाधारको विकास लगायत विषयमा छलफल भएको पर्यटन मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदी बन्दी थप गर्ने क्रम जारी रहेको छ। दोस्रो चरण अन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ 15 सञ्चालनमा ल्याइएको कारागारमा अहिले 758 जना कैदी बन्दी राखिएको शाखा अधिकृत इन्द्र बहादुर खतेवड़ाले जानकारी दिनुभयो। वहाँका अनुसार जिल्ला कारागार नुवाकोटका 148 कैदी बन्दी स्थानान्तरण गरेर सञ्चालनमा ल्याइएको थियो। यस्तै दार्चुला जिल्ला कारागारमा क्षमताभन्दा बढ़ी कैदीबन्दी राखिएका छन्। घ श्रेणीको कारागारको 25 पुरूष र 15 महिला राख्ने क्षमता रहेकोमा हाललाई 85 राखिएको छ। यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ। सल्यानमा दिदी बहिनी आफ्नै घरमा मृत फेला परेका छन्। बनगाड कुपिण्डे नगरपालिका 11 गोलका अन्दाजी 3 वर्षीय करिश्मा र 6 महिनाकी रागवी हिजो दिउँसो घरमा मृत फेला परेका हुन्। स्वास्थ्यमा कुनै समस्या नभएका दिदी बहिनीको मृत्युको घटना शंकास्पद भएकाले आमा पूर्णिमा राणालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी केशर नेउपानेले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्यटन प्रवर्धन तथा युवावर्गको क्षमता विकासका लागि पश्चिम बागलुङका 2 पालिकामा दिगो पर्यटन परियोजना लागू गरिएको छ। जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटनको हब बनाउने उद्देश्यले परियोजना लागू गरिएको हो। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
सन् 2023 नोभेम्बरदेखि टीडीएस जर्मनीको आर्थिक सहयोगमा बीवाईसी बागलुङले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा दिगो पर्यटन परियोजना लागू गरेको हो। यी 2 पालिकालाई पर्यटनको हब बनाउने तथा युवाहरूको क्षमता विकास गर्ने बढ़दो बसाईसराई नियन्त्रण र जलवायु परिवर्तन बारे जानकारी गराउने उद्देश्य राखेर 2 पालिकामा दिगो पर्यटन परियोजना लागू गरेको छ। परियोजनाका टोली नेता अमर थापा:
यो कार्यक्रममा मुख्य मर्म भनेको पर्यटन प्रवर्धन हो, सँगसँगै युवा महिला बालबालिका र त्यहाँका चाहिँ सामान्य नागरिकहरूलाई अवेरनेस गर्ने र उहाँहरूको क्षमता अभिवृद्धि गर्दै अहिले चाहिँ नेपालमा धेरै माइग्रेसन भएको युवा पंक्ति हो। युवा पंक्तिलाई हामीले अलि सक्षम बनाएर क्षमतावान बनाएर रोजगारीमूलक ढंगले चाहिँ रोक्न सकियो भने पनि माइग्रेसनलाई पनि घटाउन सकिन्छ।
यस परियोजनाबाट सञ्चालित विभिन्न कार्यक्रमको माध्यमबाट जीविकोपार्जनमा सुधार गर्ने लक्ष्य रहेको छ। परियोजनामा हाल एउटा परिवारको आमदानी 8,000 रहेको र परियोजनाको अन्तसम्ममा 12,000 पुर्याउने लक्ष्य रहेको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालको भनाइ छ।
पर्यटन विकास योजना तयार गर्ने र पर्यावरणको माध्यमबाट चाहिँ जीविकोपार्जनमा सुधार गर्ने भन्ने छ। यो परियोजनामा चाहिँ अहिले हाम्रो हालको आमदानी एउटा परिवारको 8,000 छ भन्ने कुरा छ भने परियोजनाको अन्तसम्ममा कम्तीमा पनि 50% वृद्धि भएर 12,000 पुगेको हुनेछ।
ढोरपाटन शिखर आरक्ष परिसरमा 55,00,000 लागतमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य समेत परियोजनाको रहेको छ। होमस्टे व्यवस्थापन विद्यालयमा सचेतनामूलक कार्यक्रम तथा वातावरण र प्रकृतिसँग मिलेर कार्य सञ्चालन भइरहेका छन्। पुनः परियोजना संयोजक अर्याल,
वातावरण र प्रकृतिसँग जोडेर चाहिँ हामीले काम गर्ने हो। ढोरपाटन शिखर आरक्ष परिसरभित्र पर्यटन सूचना केन्द्र भनेर 50-55,00,000 स्थापना गर्न गइरहेका छौँ। यसमा हामीले अरू माध्यमिक तहका विद्यालयहरूमा संरक्षण शिक्षाका कुराहरू, बाल क्लबहरू मार्फत चाहिँ अवेरनेसका क्रियाकलापहरू, मिस्ट्री म्यानेजमेन्टको टुर गाइड, ट्रेकिङ गाइड र पोटरी गाइडमा स्किल म्यान पावर तयार गर्ने भन्ने हिसाबले 150 जनालाई तालिम पनि दिने लामो अवधि।
ढोरपाटन र निसी खोलाको दिगो पर्यटनको लागि गत वर्षदेखि सञ्चालित परियोजना 4 वर्षसम्म लागू हुनेछ। पिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परि अहिलेसम्म 5 जनाको मृत्यु भएको छ। जंगलबाट बस्तीतर्फ सोझिएको डढेलो अनियन्त्रित बनिरहेको छ। आग लागि बस्तीतर्फ सोझिएपछि हजारौं मानिसहरू विस्थापित भएका छन्। अग्नि नियन्त्रकहरूले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन्। दक्षिण पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिंगी काउन्टीमा मंगलबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुगेको छ। 14,000 भन्दा बढ़ी उद्धार टोली तिब्बत पुगेको र खोज र उद्धार कार्यलाई तीव्रता दिइएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा एक्सटेन्डेड क्रेडिट फेसिलिटी ईसीएफको समीक्षा गर्न नेपाल आएको आईएमएफ टोलीले बुधबार उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको छ। आईएमएफको समीक्षा टोलीका प्रमुख सरबत जहान नेतृत्वको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार देखिएको र सुधारका भावी कामले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो। आर्थिक चुनौतीलाई कानूनी, नीतिगत र संवादका माध्यमबाट सम्बोधन गर्न सरकार तयार रहेको र सुधारका लागि विशेष ध्यान दिइरहेको जानकारी अर्थमन्त्रीले गराउनु भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा आईएमएफको टोलीले विगतमा भएका सुधारका कार्यक्रमको प्रभावको समीक्षा गरिरहेको र भावी सुधारका लागि गृह कार्य भइरहेको जानकारी दिएको थियो। विदेशी मुद्रा संचित घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् 2022 जनवरीमा 37,16,00,000 अमेरिकी डलर बराबरको ईसीएफ लिएको थियो। कञ्चनपुरको दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानमा रुख बिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समिति बीच सम्झौता भएको हो। कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका एकमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणको तयारी भएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको वन क्षेत्रको 42.36 हेक्टर जग्गा संरचना निर्माणमा प्रयोग गर्न लागि छ। त्यसका लागि नेपाल सरकार मन्त्री परिषदको बैठकले गत असोज 2 गते स्वीकृति प्रदान गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्ने बारे विभाग र समिति बीच सम्झौता भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से सुधार भएको छ। यस दिन नेप्से परिसूचक 6.53 अङ्कले बढेर 2653.38 बिन्दुमा कायम भएको छ। यस दिन 305 कम्पनीहरूका किता 1,55,03,000 किता शेयरहरू 6,40,79,93,000 रुपियाँमा किनबेच भएका छन्। लक्ष्मी सनराइज ब्याङ्क लिमिटेडको 24 वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको 5% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयर सँगै बैंकको चुक्ता पुँजी 24,34,00,000 रुपियाँ बराबर पुगेको छ। आर्थिक वर्ष 2080-81 3,33,00,000,00,000 रुपियाँ निक्षेप र 2,58,00,000,00,000 रुपियाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार 3,95,00,00,000 रुपियाँ रहेको बैंकले उल्लेख गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। लुम्बिनी प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला छनौट T20 क्रिकेट प्रतियोगिता आज दाङको लमहीमा हुँदैछ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा आजदेखि 29 गतेसम्म दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका 6 जिल्लाका महिला क्रिकेट खेलाड़ीको सहभागितामा T20 छनौट प्रतियोगिता हुन लागेको हो। दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवं छनौट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो नवलपरासी र बर्दिया बीच खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा हल्का हिमपात हुनुका साथै तराईमा बाक्लो हुस्सो लाग्ने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.5 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 79% रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:26 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मौसममा आएको परिवर्तनले तराई उच्च पहाड़ी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित। बाक्लो हुस्सु र शीतलहरका कारण अवरूद्ध पूर्व पश्चिम राजमार्ग एकतर्फी रूपमा सञ्चालन। समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न र पूँजीगत खर्चमा वृद्धि गर्न उच्च स्तरीय आर्थिक क्षेत्र सुधार आयोगको सरकारलाई सुझाव। इजाजत पत्र नवीकरण गरेर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। चीनमा देखिएको मानव मेटाप्न्युमो भाइरस सामान्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अमेरिकाको लस एन्जलस स्थित जंगलमा लागेको डढेलोमा परि 5 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।